नमस्कार साथी शारदासँगै म श्रीधरको
कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार बेलुकी 6:30 बजे प्रसारण हुन्छ। बदलिँदो भूटानी शरणार्थी समाज र शरणार्थी शिविर आसपासको बदलिँदो जीवनशैली कार्यक्रमको मुख्य विषयवस्तु हो। शरणार्थी शिविर र शिविर आसपासका गाउँ र शहरमा देखिन थालेको परिवर्तनले जीवनशैली पनि फेरिएको छ। फैलिँदै गएको सीप र क्षमताले आर्थिक उपार्जनमा नयाँ सम्भावना देखाएको छ। यिनै परिवर्तन तथा भएका प्रगति र चासोका बारेमा कुरा गर्न हामीले समृद्धिको यात्रा शुरू गरेका हौं। कार्यक्रममा तपाईंलाई हार्दिक स्वागत छ।
भाषा भेषदेखि रहन सहनसम्म मिल्ने भूटानी शरणार्थी र स्थानीय समाजको सम्बन्ध मात्र होइन, स्वाद पनि मिल्दा जुल्दा छन्। त्यही स्वाद पूरा गर्ने शरणार्थीका कारण स्थानीय क्षेत्रमा उत्पादन हुने गरेको गोरसको गतिलो बजार बनेको छ शरणार्थी शिविर।
साथीभाइहरूले त्यहाँ ताजा दुध खोज्ने हुनाले हामीले चिसो दुध लाँदैनौँ। 400-500 लिटर मही, 100-150 लिटर दही अहिले यो ठन्डीमा यति चाहिँ हामीले शिविरमा लगेर बिक्री वितरण गरिरहेका छौँ।
समय अनुसार बदलिएको प्रविधिमा अभ्यस्त हुने हो भने कमाईका धेरै खाले बाटा फेला पर्छन्। त्यसैले हिजो आज शरणार्थी र स्थानीय युवा सँगसँगै मिलेर नयाँ सिप सिक्न व्यस्त छन्।
शरणार्थी र यहाँको लोकल स्थानीयहरूलाई एकै ठाउँमा राखेर मैले जुन प्रशिक्षण दिइरहेको छु त्यसले गर्दाखेरि मलाई पनि एकदम अर्कै अनुभव भइरहेछ।
शरणार्थी र शरणार्थी शिविर आसपासको समाजमा भइरहेका आर्थिक उन्नति र बदलिँदो समाज केही बेरमा घुमाउला। अहिले चाहिँ त्यस क्षेत्रमा भएका महत्वपूर्ण गतिविधि।
भूटानी शरणार्थी र स्थानीय बासिन्दाले संयुक्त रूपमा सिकेको सिपलाई व्यवसायीकरण गर्ने काम शुरू भएको छ। शरणार्थी र शरणार्थीको बसोबास रहेको क्षेत्रका बासिन्दालाई उद्यमशील बनाउन शुरू परियोजनामा संलग्न भएकाहरूलाई लक्षित गरी विभिन्न 7 ठाउँमा साझा सुविधा केन्द्र स्थापना भएका छन्। यी केन्द्रमा शरणार्थी र स्थानीयले सिकेका विभिन्न सिपलाई एकै ठाउँबाट आय आर्जनका काममा केन्द्रित गरिन्छ। गोलधापमा खोलिएका 2 छुट्टा छुट्टै केन्द्रमा च्याउ खेती र बाँसको ऱ्याक बनाउने काम शुरू भएको छ। यहाँ 1000 पोका च्याउ खेती शुरू भएको छ। यसै गरी बेलडाङ्गी शरणार्थी शिविरभित्र बनाइएको केन्द्रमा 500 पोका च्याउ खेती शुरू भएको छ। तालिम गरेर फर्केकाहरूले दमक 5 को मावा खोलामा पनि 800 पोका च्याउ खेती शुरू गरेका छन्। यस्तै दमकको ताराबारीमा पेटानी बुन्ने काम शुरू भएको छ। पेटानी भनेको धिमाल जातिका महिलाहरूले लगाउने पोसाक हो। यस्तै शनिचरेमा बंगुर पालनका लागि खोर बनाउने काम अन्तिम चरणमा पुगेको छ। यहाँ शरणार्थी र स्थानीय गरी 6 संयुक्त रूपमा बंगुर पाल्नेछन्। खुदुनाबारीमा रहेको साझा सुविधा केन्द्रमा 200 पोका च्याउ खेती शुरू भएको छ।
शरणार्थी र निम्न आय भएका स्थानीयलाई लक्षित गरी संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमको सहयोगमा विभिन्न तालिम चलेका छन्। अहिलेसम्म 89 विभिन्न उद्यमशीलता सम्बन्धी तालिम दिइसकिएको राष्ट्रिय उद्यमशीलता तालिम केन्द्रले जनाएको छ। अहिले पनि सिलाई, ब्युटी पार्लर, मोबाइल रिपेयरिङ, ढाकाका कपड़ा बुन्ने लगायतका तालिम चलिरहेका छन्। यी सबै तालिमपछि योग्य बनेका शरणार्थी र स्थानीयलाई उत्पादनदेखि बजारीकरण गर्नसम्म सहायता संस्थाले सहयोग गर्छन्। यो वर्ष थप 200 उद्यमशील बनाउने योजना रहेको केन्द्रका कार्यक्रम संयोजक गोविन्द घिमिरेले जानकारी दिनुभयो।
भूटानी शरणार्थीले प्रयोग गर्दै आएका प्याराबोलिक सोलर कुकर अर्थात घामबाट खाना पकाउने छाते चुल्हो स्थानीय बासिन्दालाई पनि दिन थालिएको छ। पुनर्वासका कारण शरणार्थी शिविरमा भूटानीको संख्या घटेपछि उनीहरूले प्रयोग गरेका कुकर स्थानीयलाई दिन थालिएको हो। अहिलेसम्म 1123 कुकर स्थानीयलाई दिएको वज्र फाउण्डेशनले जनाएको छ। कुकरसँगै यसमा प्रयोग हुने 2 भाँडा र खाना तातो राख्ने बाकस समेत दिइएको छ। शरणार्थी प्रभावित क्षेत्रमा सहयोग, स्थानीय वन जंगलको विनाश रोक्न तथा वातावरण प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यले 8 अघिबाट स्थानीयलाई दिन थालिएको हो। स्थानीय दलित तथा न्यून आर्थिक अवस्था भएकाहरूको पहिचान गरी बाँडिएको फाउण्डेशनका कार्यक्रम निर्देशक केशव भण्डारीले बताउनुभयो। कुकर दिनु अघि प्रयोग र मरमत गर्न तालिम दिइने गरेको उहाँले बताउनुभयो। सन् 1998 वज्र फाउण्डेशनले शरणार्थीलाई प्याराबोलिक सोलर कुकर अर्थात घामबाट खाना पकाउने छाते चुलो दिन थालेको हो। शुरूमा 6847 बाँडिएको थियो। हरेक 2 परिवारलाई हुने गरी बाँडिएको चुलो हिजो आज लगभग 5000 हाराहारीमा छन्।
विदेश गए मात्रै पैसा कमाउन सकिन्छ भन्ने मान्यता झापा दमक क्षेत्रमा हिजो आज बदलिएको छ। केही वर्ष अघिसम्म निर्वाहमुखी रहेको पशुपालनले हिजो आज व्यावसायिक रूप लिइरहेको छ। बेलडाङ्गी क्षेत्रमा रहेका 2 डेरीले शरणार्थी शिविर र आसपासमा दिनमा 55,000 रुपियाँको हाराहारीमा आर्थिक कारोबार गरिरहेका छन्। घरकै मिठो मसिनो खाएर घर छेउछाउमै बजार विस्तार गरिरहेका किसानको प्रगति गजबको छ।
झापा दमक 13 योगेन्द्र खतिवडाको गोठमा लैना वस्तु टुट्दैनन्।
केही वर्ष पहिले दूध नबिकेर हैरान खतिवडाको हिजो आजको निर्वाह दूध बेचेर आएको आयस्ताले नै धानेको छ। उति बेलाको कुरो बेग्लै थियो। उति बेला योगेन्द्र खतिवडाले गाईको दूध बेच्न के उपाय अप्नाउनु भएन। दमकमा उखतिमुलो गर्न बसेका डाक्टरहरूलाई बिरामीलाई गाईको दूध खान सिफारिस गर्न 10 औली बिन्ती गरेको दिन झल्झल्ती याद आइरहन्छ।
आफ्नै दुईमा भैँसी लिएर दुधको व्यवसाय बजारमा बिक्री गर्न थालेका हौ र ओल्लो घर पल्लो घर हुँदै हुँदै 40-50 लिटर दुध हामीले मुस्किलले बेचिन्थ्यो। अरू अरू बजारमा चाहिँ हेर्दाखेरि गाईको दुध प्रचुर मात्रामा खोज्थे तर दमकमा चाहिँ गाईको दुध 1 लिटरै नखोज्ने, गाईको दुध यहाँ चाहिँ बिक्दै बिक्दैन भनेर हामी चिनी जानेका हाम्रामा आउने डाक्टरहरूलाई चाहिँ हामी त्यसरी सिफारिस गर्न लगाउँथ्यौँ र उहाँहरूले बिमारीलाई गाईको दुध खानु भनेर सिफारिस गरिदिनुहुन्थ्यो।
27 वर्ष अघि 5 रुपियाँ लिटरको भावमा पनि दुध बिक्न गाह्रो थियो। दूध किनेर खाने मान्छे औंलामा गर्न सकिन्थ्यो। उबेलाको दमकमा दूध नबिक्दा चिनारू र आफन्तलाई धेरै पटक भेला गरेर खीर पकाएर खुवाएको सम्झना पनि ताजै छ योगेन्द्र खतिवडासँग।
5 रुपियाँमा देखि अहिले चाहिँ 35 रुपियाँ लिटरमा हामी बिक्री गर्छौँ। त्यस बेलाको स्थिति र अहिलेको स्थितिमा त भनौँ न दुध 5 लिटर उग्रियो भने चाहिँ हामीले कसैलाई यो खिर पकाएर खाऊ है भन्ने अवस्था थियो। दुध बिक्दै बिक्दैन थियो। अहिले भनेको कति दुधले पनि बजारमा पुग्दैन, रहिगयो भने पनि भोलिपल्टलाई स्टोक गर्न सकिन्छ।
हिजो आजको कुरो बदलिएको छ। दुध बेचेर गजबको गृहस्थी चलाउन सकिन्छ भन्ने जान्न योगेन्द्र खतिवडालाई त्यस्तै 2 दशक जति नै लाग्यो। 2048 सालपछि उत्तरी दमकको बेलडाँगीमा भुटानी शरणार्थीलाई शिविरै बनाएर राख्न थालिएपछि त खतिवडाको दुधको व्यापार खुबै फस्टायो। आफ्नो थात थलोमा छँदा खाएको गोरसको तिर्सना शरणार्थी शिविरका भुटानीले योगेन्द्र खतिवडाले पालेको गाईको दुधले मेटे।
शिविरमा हाम्रो जुन जाँदाखेरि भाङबारी साइडमा 200 लिटर दुध हामी दुध लिएर जान्छौँ, त्यो शिविरमै बेच्छौँ, उठाउँदै जान्छौँ र ती यहाँ कोठाबाट होइन ताजा दुध शिविरमा चाहिने हुनाले साथीभाइहरूले त्यहाँ ताजा दुध खोज्ने हुनाले हामीले चिसो दुध लाँदैनौँ। 400-500 लिटर मही, 100-150 लिटर दही अहिले यो ठन्नीमा यति चाहिँ हामीले शिविरमा लगेर बिक्री वितरण गरिरहेका छौँ। पनिर चाहिँ माथि 1-2 केजी र घिउ छापावाला घिउ दिनु भनेर अहिले खोजेर खोजी खोजी खानुहुन्छ।
बिहानको 6 बजे दुध दही मही घिउ पनिर र खुवा बोकेको होचो डाला भएको मिनी मोटर दमकको व्यस्त बजार छिचोल्दै उभो शरणार्थी शिविरतिर लाग्छ। दमक र बेलडाँगी बीचको भाङबारी क्षेत्र घस्याइलो ठाउँ पनि हो। यहाँका प्राय घरमा 1-2 माउ गाई भैँसी पालिएका छन्। डेरीको मोटर कति बेला आइपुग्छ भनेर हात हातमा भरि दुधका ग्यालेन बोकेर बाटो कुरिरहेका हुन्छन् भाङबारीका गाउँले।
हामीले सादा डेरा दिएको, अब उहाँहरू रिफ्युजी क्याम्पमा लानुहुन्छ प्राइभेटमा। हामी आफै लाँदैनौँ, हामी आफै लाने गरेको छैन। अहिले यहाँ जम्मा यो 3 नम्बरको यो पूर्वी भागमा जम्मा 200 लिटर दुध तयारी हुन्छ। यहाँबाट क्यामी जान्छ माथि, कति बिग्छ बिगिसके फेरि सादा डेरी उनीहरू लान्छौँ भन्छ, उनीहरूबाट पनि ल्याएको हुन्छ दुध।
डेरीबाट अघि भरेर ल्याएका दर्जन बाहेकका 2 रित्ता ड्रम पनि दुधले भरिन्छन्। अब भने मोटर बेलडाँगी शरणार्थी शिविर पस्ने मूल बाटोलाई दाहिने पार्दै अडिन्छ। अनि त दुध किन्ने ग्राहकको हारालुस।
यो सोधा चापाकाई बेलडाँगी 2B3 116 यहाँ दही ल्याउनु पऱ्यो भनेर।
कसरी केजी पर्दो रहेछ?
50 रुपियाँ केजी होला हो। यो मही हो,
एउटा चाहिँ दही एउटा महीको पकायो। सधैँ आउनुहुन्छ किन्न?
सधैँ नै भनौँ न, प्रायः धेरै दही के अरे मासुहरू प्रायः धेरै खाइँदैन, अन्त दही भयो
खानुपर्ने। करिब 36,000 शरणार्थी रहेको बेलडाँगी शरणार्थी शिविरमा दमकको साझा डेरीले आफ्नो सानो डिपो नै राखेको छ। डिपोका कर्मचारी दीपक घोरसाई।
हजुर, म पनि यही युवाहरूकै साझा डेरीकै एउटा सानो डिपो खोलेको छु। त्यहाँनिर बेलुकाखेरि चाहिँ म क्याम्पमा पाक पाकतिर हिँड्छु भनेको त्यो एउटा रेक्साको हन छ, त्यो लिएर मही पनि म 50 केजी जस्तो लान्छु यहाँबाट। मेरो सानो डिपोमा 120 लिटर जस्तो जान्छ दिनमा। अरू दही मही जान्छ, दही लगभग तपाईँको 30 केजी जस्तो जान्छ, 30-40 केजी जान्छ। घिउ 15-20 केजी जान्छ। मही तपाईँको लगभग 90 केजी जस्तो जान्छ। क्याम्पमै मात्रै घुमाउँदा पाक पाक लिएर घुम्छु, सबैले मलाई पाक पाकको दाया भन्छन्, सबैले चिनिहाल्छन् त्यहाँदेखि। अनि अहिले त अब त्यही हो, सागसब्जी खाने मेलो हुन्छ, सागसब्जी अब इष्टमित्रलाई 5-10 रुपियाँ लगाई भन्न हुन्छ अनि कुनै केटाकेटीले दाजु मेरो आज म पेन्सिल किन्न पैसा छैन भनेर तल दिन पुग्छ त्यति मात्रै अर्कै छैन खासै त
मही नेपाली भान्साको एउटा सादा परिकार हो केही वर्ष अघिसम्म गाउँघरमा हिँड्दा हिँड्दैका बटुवाको तिर्खाले आँत हर हर भयो भने मही नै दिने चलन थियो गाउँघरमा तर हिजो आज महीले पनि मनग्गे मोल पाएको छ
मही हाम्रोमा 500-600 अहिले यो ठन्डीमा त्यति बिक्छ पछि त भनौँ न 1200-1500 हाम्रो दिनको चाहिँ महीको सेलिङ हुने हो मूल्य चाहिँ हामीले पहिलेसम्म जुन पुसभरि अथवा आजभन्दा 2 वर्षदेखि 15 रुपियाँ बेच्दै गरेका थियौँ आजभोलि अब जस्तो आजबाट चाहिँ हामीले 20 रुपियाँ लिटर हामीले बिक्री वितरण गर्न थालेका छौँ
नुन भुटुन र मर मसला हालेर बनाइने महीको तातो सोलरको स्वाद शरणार्थीले पनि मेटिरहेकै छन् बेलनागी 2 शरणार्थी शिविरकी देवी माया दाहाल
सागर किनिन्छ दुध कोही कोही बेला नानीहरूलाई दिन्छ कोही कोही बेला चाहिँ मही लगेर नानीहरूलाई तातो सोलर बनाएर खान्छ त्यति नै हो अर्को त केही छैन कहिले कहिले किन्दा किन्दै निकै नै किनिसक्यो एउटा भुइँचे किनेर खाइसक्यो होला चाहिँ हाजिरा गऱ्यो ल्यायो
उत्तरी दमकको बेलनागी बजारमा त्यहाँको हङ्से दुम्से सामुदायिक वनका उपभोक्ताहरूले बनाएको दुग्ध उत्पादक संस्थाले अलग्गै डेरी चलाएको छ बेलनागी वरपरका 4 गाउँका गाई भैँसीको दुध यो डेरीमा भेला हुन्छ डेरीको कारोबार बारे सञ्चालक दलवीर राई
यहाँ भनेको दुध बेचिन्छ दही मही घिउ अनि यो जुन यो छुर्पी छुर्पी 2 किसिमको एउटा चाहिँ तरकारी खाने छुर्पी हुँदछ त्यो एउटा चाहिँ यो सुक्खा छुर्पी पनिर पनि बेचिन्छ यस्तै यस्तैहरू बेचिन्छ यहाँ
दिनमा कति जतिको बिक्री हुन्छ
दिनमा 15,000 उकालो हुन्छ कोही बेला 32-30,000 यस्तो हुन्छ
दुध चाहिँ कहाँबाट आउँछ कहाँ कहाँबाट सङ्कलन गर्नुहुन्छ
दुध हाम्रो यही 5 नम्बर 3 नम्बर दमकको है अनि 7 नम्बर यतिको दुध यहाँ हामी 6 नम्बर भएर यतिको दुध भेला हुन्छ हाम्रो यो धङ्से दुम्से दुध उत्पादन संस्था छ यहाँ आमचोकमा त्यसमा कलेक्सन गर्छौँ अनि यहाँ चाहिँ बिक्री गर्छौँ र यो चाहिँ बिक्री केन्द्र त्यहाँदेखि राखेको यो उसको शाखा हो शरणार्थी प्रायः यहाँ गाउँले पनि खान्छन् कोही कोहीले अनि धेरै चाहिँ खालि रिफ्युजीले नै खान्छ धेरै जस्तो
रिफ्युजीले के चाहिँ बढी लान्छन्
दुधै बढी लान्छन् दुध यहाँ बिहान 200-300 बिक्छ लिटर अनि बेलुका चाहिँ 200-150 यस्तै बिक्छ मही चाहिँ यहाँ अलिक कमी बिक्छ मही चाहिँ यहाँ पर यो साझाकोमा चाहिँ निकै बिक्छ यहाँ चाहिँ मही कमी बिक्छ मही र दही चाहिँ कमी बिक्छ यहाँ
दैनिक 3,000 लिटर भन्दा माथि नै दुग्धजन्य पदार्थको किनबेच हुने बेलडागी क्षेत्रमा दमकभरिको उत्पादनले नै अहिलेसम्मको माग धानिरहेको छ कृषिसँग जोडिएको पशुपालनको यो आयस्ताले उत्तरी दमकका किसान र दुधको व्यवसायमा लागेकाहरूलाई मनग्गे फाइदा पुर्याइरहेको छ
झापा दमकका किसानहरूले पशुपालनको माध्यमबाट मनग्गे फाइदा लिइरहे जस्तै त्यही क्षेत्रका युवाहरू भने आयस्ताका लागि नयाँ नयाँ सिपको खोजीमा छन् उनीहरूको यो खोजी नयाँ प्रविधिमा केन्द्रित भइरहेको छ सामुदायिक मैत्री भवनमा चलिरहेको कम्प्युटर तालिममा स्थानीय र शरणार्थी युवाहरू हिजो आज सिप सिक्न तल्लिन्छन्
बिनम देवानको दैनिकी हिजो आज बदलिएको छ बिहानको खाना खाएपछि उहाँ दमक 5 नम्बर वडाको दुम्से टोलबाट सोझै हानिनुहुन्छ बेलनागी 3 शरणार्थी शिविरसँगै तर अलगै रहेको सामुदायिक मैत्री भवन जहाँ खचाखच कम्प्युटर राखिएका टेबलको अघिल्तिर पुगेर किबोर्डमा औला चलाउन थाल्नुहुन्छ
त्यसरी नै अब हामीले बिस्तारै होइन सानसानो वर्ड्सहरूलाई लेखेर केही सिकौँ भनेर लेख्दै गरे
पहिले पनि शरणार्थीहरूसँग बसेर यसरी केही सिकिएको थियो
यो मेरो लकले होला सायद फर्स्ट टाइम साथीहरूसँग सिक्नु पाउँदा खुसी लागिरहेछ है आउने दिनहरूमा अरू अरू प्रोग्रामहरूमा पनि होइन आत्मसात गरेर लागि परेर होइन सँगै सिक्नु पायो भने राम्रो लाग्छ भन्ने मेरो होइन धारणा पनि छ
सुरुमा कम्प्युटर अन गरेपछि अक्षरहरू लेख्दै हुनुहुन्छ नि टाइपशालामा यो ल्याउन्जेलसम्म के गर्नु पर्दो रहेछ
भन्नाले स्टार्टमा जाने होइन स्टार्टमा गएर हामीले यो देखेको विन्डोजमा यहाँ डाइरेक्टली देखाइदिएको हुन्छ होइन माइक्रो वर्ल्ड लेखेको छ होइसमा डबल क्लिक गरेपछि सिङ्गल क्लिक गरेपछि यो आउँछ है यसमा आफूले कुन स्टाइलले लेख्ने हो यस्तो चोइस गरेर लेख्न सक्छौँ अब अहिले त सिम्पल राइटिङ छ होइन यसलाई अब भ्यूमा गएर यो होममा गरेर होइन यहाँ यी टाइटलहरू छ हो यस्तोमा गएर क्लिक गरेपछि अलिकति एडभान्स तरिकाको वर्ड्सहरू आउँछ यसमा हामी यो अन्डरलाइन लगाएर पनि लेख्न सक्छौँ होइन
एकै लहरमा मिलाएर राखिएको छेउको अर्को कम्प्युटरमा आफ्नो नाम ठेगाना लेखिरहनु भएको छ अर्का एकजना युवक देवकुमार भट्टराई देवकुमार एकजना भुटानी शरणार्थी युवक हुनुहुन्छ उहाँको बास बेलनागी 1 शरणार्थी शिविर सेक्टर एफको 348 नम्बरको छाप्रो हो
एकदम ठिक लागिरहेछ यसरी भोकेसनल ट्रेनिङमा योभन्दा अगाडि कहिले अवसर मिलेको थिएन र यसपालि अवसर मिल्दाखेरि धेरै खुसी लागिरहेछ
तपाईँ सबै कम्प्युटर सिक्ने अरू साथीहरू त स्थानीय पनि छन् नि यहाँ
हजुर स्थानीय पनि हुनुहुन्छ हजुर उहाँहरूसँग बसेर सिक्दा घुलमेल गर्दाखेरि र एक आपसमा नजाने कुराहरू सोधेर सेयर गरेर जाँदाखेरि एकदम खुसी लागेर आउँछ अहिले हामी आइएको खासै 3-4 दिन जस्तो मात्रै हुँदैछ
किबोर्डमा औला अभ्यस्त बनाउन निकै हतारो छ बेलनागी 1 शरणार्थी शिविर सेक्टर F4 छाप्रो नम्बर 355 कि भीममाया भट्टराईलाई पनि सिक्न थालेको 3-4 दिनमै कम्प्युटरमा केही लेख्ने आफूले लेखेको कुरा कसरी फाइलमा सेभ गर्ने भन्ने थाहा भइसकेको छ उहाँलाई।
3 दिन भयो धेर भएको छैन, 2-3 दिन भयो।
के के सिक्यो त 2-3 दिनमा?
2-3 दिनमै हामीले यो लेखेर अनि आफ्नो यो लेखेर सेभ गर्न।
यसअघि कम्प्युटर सिक्नु भएको थियो?
बेसिकमा
चाहिँ के सिक्नु भएको थियो त?
वर्ड, पावर पोइन्ट, वर्ड प्याड, इमेल, इन्टरनेट, मल्टिमिडिया, त्यही आदि इत्यादिहरू सिकेको थियो। अहिले त्यही उरी हुन्छ, अनि त्यहाँबाट अरूहरू पनि सिकिन्छ।
के कागज टाइप गर्न ठिक्क पार्नु भएको छ नि?
त्यो टाइप गरेर अनि सेभ गर्न सिक्न।
टेक बहादुर भण्डारी पनि बेलडागी एक शरणार्थी शिविरकै हुनुहुन्छ। उहाँको सिकाएको अवस्था पनि उही हो, कम्प्युटरमा लेखेको सेभ गर्ने लगायतका विधि उहाँलाई पनि आउँछ। त्योभन्दा राम्रो त शिविर छेउको गाउँका उस्तै उमेर समूहका साथीभाइहरूसँग एकै ठाउँमा बसेर नयाँ काम सिक्न पाएकोमा उहाँ दङ्ग हुनुहुन्छ।
एडभान्स कम्प्युटरमा अहिले हल्का हल्का सिकिँदैछ, यही सेभ गर्नु ओर्नु होइन, कसरी ओपन गर्ने, सेभ गर्ने, पिक्चरहरू कसरी अगाडि ल्याउने, त्यसलाई कसरी तल लाने, माथि लाने, टु पेजमा कसरी निकाल्ने भन्ने कुराहरू सिकिँदैछ।
जस्तै उ त्यो तपाईँले दागना DAGANADISTRISTI लेख्नुभयो, त्यो स्पेलिङ गल्ती होला कि?
हजुर, गल्ती जस्तो देखेर आएको छ, तर यो डिस्ट्रिमा छैन, यसको फङ्सन हुँदैन भन्ने खालको कुरो गर्नुभएको छ सरले, मिस्टेक भएरै देखाएको होला एरर।
दमक 5 को दुम्से टोलका विदुर खत्री पनि कम्प्युटर चलाउन सिकिरहनु भएको छ। उहाँलाई पनि कम्प्युटरको ज्ञान लिएर धेरै थोक जान्ने इच्छा छ। शरणार्थी मित्रहरूसँगै बसेर सिक्दा सम्बन्ध घनिष्ठ हुनेमा विदुर विश्वस्त हुनुहुन्छ। कति भयो कम्प्युटर सिक्न आउनु थाल्नुभएको यहाँ?
कम्प्युटर सिक्न आउनु थालेको 2-4 दिन।
तपाईँहरू सबै एकै समय सुरु गर्नु भएको छ कि?
हजुर, एकै समय।
के के सिक्यो त सुरु सुरुमा?
सुरु सुरुमा यस्तै वाल प्याडहरू के के खोल्ने सिक्यो सरले, अब सिकाउनु हुँदैछ बिस्तारै बिस्तारै।
के के जान्नुभयो 3-4 दिनको बिचमा?
फाइलहरू के के बनाउने, यस्तो डकुमेन्ट्सहरू बनाउने, यस्तै सेभ गर्नेहरू।
यो सेभ गर्न के गर्नुपर्छ?
यो सेभ गर्न अब यसलाई कन्ट्रोल गरेर होइन, यसलाई अब सिलेक्ट गरेर अनि यसलाई फाइलमा गएर अनि यसलाई सेभ गर्ने हो।
शरणार्थी मित्रहरूसँगै बसेर यस किसिमको तालिम लिन पाउँदा कस्तो लागिरहेको छ तपाईँलाई?
यतिको बेलामा पनि अब सबैसँग परिचय हुन पायो होइन, सबैसँग परिचय अब बिस्तारै बिस्तारै एक आपसँग चिन्जान हुँदा चाहिँ सम्बन्ध निकै राम्रो देखिन्छ। सधैँ अब योभन्दा अगाडि त्यति साह्रो चिन्जान भएको थिएन, अब हुँदैछ बिस्तारै चिन्जान।
बेलडागीमा शरणार्थी शिविर अलग्गै बनाइएको सामुदायिक मैत्री भवनमा शरणार्थी र स्थानीयको पहिलो 20-20 जनाको दुई समूह दिनमा 2 घण्टाको दरले कम्प्युटर सिकिरहेको छ। दुवै समूहमा प्रशिक्षार्थीहरू शरणार्थी र स्थानीय आधा आधा छन्। तालिमको उद्देश्य, अपेक्षा तथा सञ्चालन बारे प्रशिक्षक राजेश कोइरालाका कुरा सुनौ।
रिफ्युजी र होस्ट कम्युनिटीलाई एक ठाउँमा राखेर तालिम सञ्चालन गरेको छ, यसले होइन दुई समुदाय बीचमा सद्भाव बढोस् होइन, दुइटै समुदाय एउटै कल्चरको भएको कारणले गर्दाखेरि पनि यो अर्गनाइज गरेको मैत्री भवन भनेर उयो गरेको छ यसमा होइन, CTA भन्छ यसलाई होइन। यसको मेन चाहिँ तपाईँको त्यही हो, सद्भाव नै बढाउने, सद्भाव बढाउने प्लस यसमा अब नलेज त पक्कै पनि गेन गर्छन् उनीहरूले होइन।
तपाईँ आफूलाई चाहिँ कस्तो लागिरहेको छ?
रमाइलो लागिरहेको छ किनभने यो मेरो फर्स्ट एक्सपिरियन्स पनि हो कि दुइटै होइन, एउटा शरणार्थी र यहाँको लोकल स्थानीयहरूलाई एकै ठाउँमा राखेर मैले जुन प्रशिक्षण दिइरहेको छु त्यसले गर्दाखेरि मलाई पनि एकदम अर्कै अनुभव भइरहेछ। एक किसिमको दुर्लभै भनौँ न, दुइटा कम्युनिटीलाई एकै ठाउँमा राखेर जुन ट्रेनिङ दिइरहेको छ त्यो एक किसिमले दुर्लभै हो होइन।
यस किसिमका तालिमहरू यो सामुदायिक मैत्री भवनमा भइरहने अर्थात् कहिले कहिले हुने के हो?
यहाँ हन्से दुम्से वन समुदाय उपभोक्ता समुदाय छ, त्यसले हेर्ने हो अहिले चाहिँ होइन, तर प्रोग्रामहरू चाहिँ सबै तपाईँको LWS र क्यारेक्टर्सले हामीलाई प्रदान गर्ने हो होइन, त्यही अनुसार अब उनीहरूले प्रोग्रामहरू अर्गनाइज गर्छन् अनि हामीले चाहिँ सञ्चालन गर्ने हो।
के सिकाइन्छ एडभान्समा?
जस कम्प्युटर चलाउन सक्ने मात्रै बनाउने हो यसमा, साधारण प्रब्लमहरू आयो भने यसलाई फिक्स गर्न सक्ने, सफ्टवेयर सम्बन्धी हार्डवेयर सम्बन्धी पनि हल्का उसलाई ज्ञान दिइन्छ, नेटवर्किङ सम्बन्धी पनि ज्ञान दिइन्छ, ग्राफिक्समा पनि ऊ अलिक दक्ष हुन्छ।
सहभागीहरू कसरी छनौट गर्ने गरिन्छ?
इन्टरभ्यूबाटै गरिन्छ। यहाँ तपाईँ के छ भनेदेखि बेसिक गरेको हुनुपर्छ र SLC पास गरेको हुनुपर्छ यहाँको मिनिमम रिक्वायरमेन्ट एडभान्सको लागि, त्यस्तो प्रावधान छ यहाँ।
झापा दमक क्षेत्रका स्थानीय बासिन्दा र शरणार्थीले सिप र क्षमता भयो भने कसैको भर पर्नु पर्दैन भन्ने कुरा छर्लङ्ग बुझेका छन्। बुझाएको स्तर पनि बदलिएको छ, यसले समाज पनि बदलेको छ। स्थानीय क्षेत्र मात्रै होइन शरणार्थी समाज पनि पछिल्ला केही वर्ष अचम्मले फेरिएका छन्। शरणार्थीसँग सधियार भएर बसेका दमकको वडा नम्बर 3 र 5 का बासिन्दाले यो परिवर्तनलाई नजिकैबाट देखेका छन्। यो परिवर्तनबारे उनीहरूकै कुरा सुनौ।
शरणार्थीमा धेरै नै परिवर्तन देखिएको छ. पहिला देखिएका मान्छे जुन अनुहारमा जुन वेशभूषामा आएका मान्छेमा एकदमै त्योभन्दा बदलिदो अवस्था अहिले पाइएको छ. त्यतिखेर साँच्चै भन्यो भने बाटोमा हिँड्दाखेरि यी भुटानबाट आएका हुन् भनेर चिनिन्थ्यो. अब अहिले आएर हेर्दाखेरि को शरणार्थी को स्थानीय मान्छे भन्ने कुनै पनि अब चिन्न पनि छोडियो, ठम्म्याउन पनि छोडियो. बरु शरणार्थी पो अलि यहाँको लोकल भन्दा पनि स्ट्यान्डर्ड तरिकाको वेशभूषामा यस्तो भएको पाइन्छ अहिले.
अब परिवर्तन आयो पहिला भन्दाखेरि. अहिले त उनीहरू त निकै डेभलप भइसक्यो नि. पढाइमा पनि अब हामीभन्दा पनि निकै जान्ने भइसक्यो होइन. विदेश जाने कुरामा जुन परिवर्तन छ होइन, उहाँ गए यहाँका शरणार्थीहरू यहाँ अब सामान्य गुजारा चलाइरहेका काम गरेर होइन, उहाँ गएर डेभलप भयो, उहाँबाट पैसा यता पठाए, पठाएपछि यहाँको जीवन स्तर भनेको सुध्रेको छ उनीहरूको होइन.
अहिले केही न केही विचाराहरूको सुख शान्ति नै जस्तो छ. दुःख थियो, अब हामीसँगै कति थोक दुःख बिदाना थियो. कसैलाई दुःख बिदाना हुँदाखेरि हामीले उपचार पनि गर्यौँ होला, उपकार पनि गर्यौँ होला. अहिले भने अब यो जब यो अमेरिका खोलेपछि एकदम उहाँहरूलाई राम्रो छ जस्तो छ. खेतालो गोठालो लाउँदा पनि अहिले मुगो मुगो उनीहरूले दाम पाउँछन्.
उनीहरूले जे भन त्यही गर्थे नि. अब घाँस काट्ने भने घाँस काट्ने, मल बोक्ने मल बोक्ने, दाउरा छिर्ने, जे गर्ने काम जति जे आइलाग्थ्यो त्यो सबै गर्ने खालको थिए. अब अहिले दुई वर्ष अढाई वर्ष जस्तो भयो, अहिले चाहिँ उनीहरू अब विदेशी सोसारा जस्तै भइसक्यो क्या यहाँनिर. अब हिँडाइ बोलाइ खुवाइ उठाइ हिँडाइ सबै उनीहरूको फरक छ के. अब उनीहरू भरिसक्यो पैदलमा साइकलमा पनि बरु नहिँड्न पाए हुन्थ्यो भन्ने खालको जस्तो भइसकेको छन् अहिले. खानेकुरा पनि अब निकै फरक खालको देखिन्छ.
सामान्य मान्छे थिए, अहिले त अब सुटेट बुटेट भएर हिँड्छन्. अब हामी नचिनिने भयो क्या, स्थानीय र भुटनेज भनेर नचिनिने भयो. लुवाई खुवाई अब हरेक कुराहरू यिनीहरूको एक्टिभिटीहरू अब त्यस्तो देखियो. हातमा मोबाइल छ, मोटरसाइकलहरू छन्, गइरहेछन् उनीहरू अमेरिका क्यानाडातिर गइरहेको छ. त्यसै परिवर्तन
सवारी साधन लुवाई खुवाई भयो. अब त्यो यसै त्यहाँको हाउभाउ यताउता सबै बुझ्दाखेरि राम्रो देखिन्छ. सागसब्जीले हरेक सामान किन्छ नि. दमकमा पाउने चिज यहीँ पाउँछ अहिले. जब कि दमक जानु पर्थ्यो पहिले किन्नको लागि भने अहिले बेलाङमै पाइन्छ. सबै चिज पाइन्छ, लत्ता कपडादेखि लिएर खाने खाँदैन वस्तु सम्पूर्ण यहीँ पाइन्छ. हार्डवेयरको सामान लिने दमक जाउँ दमक यहीँ पाइन्छ भने अहिले त प्रायः प्रायः सबै चिज बेलाङमै पाउँछ. यहाँ भित्रबाट बाहिर काम गर्न बाहिर काम गरेर टन्न पैसा बाहिरहरूमा कमाउँछन्. विदेशबाट अब आफ्नो साथी दाजुभाइ दिदीबहिनी विदेश गएर उधार पैसा आउँछ. त्यसले गर्दा पनि धेरै राम्रो भएको छ यिनीहरूलाई. दात्री संस्थाहरू पनि धेरै छन्, धेरैले सहयोग गरेका छन्. उपभोक्तालाई पनि केही गर्नुपर्ने भन्ने कुरो भएको छ. बस्तीतिरका लागि पनि उताकाले किनिदिन्छन् यताकाले बेच्छन्.
तोकिएको दिनमा सहायता संस्थाहरूले दिने तोकिएको राशनमा भर पर्न बाध्य शरणार्थीले आफूहरूलाई बिस्तारै सिप्र क्षमतामा ढालिरहेका छन्। त्यसैले समाजको स्वरूप फेरिँदैछ, यसले आर्थिक गतिविधि पनि बढेको छ। त्यसो त पुनर्वास भएका आफन्तहरूले पठाएको सहयोगले पनि शरणार्थी शिविरमा आर्थिक गतिविधि बढाएको छ। पुनर्वास भएका आफन्तहरूले पठाउने सहयोग शरणार्थी शिविरका आफन्तले के कस्ता क्षेत्रमा खर्च गरिरहेका छन् त? शनिश्चर्य शरणार्थी शिविरका पुरुषोत्तम ढुङ्गेलका कुरा सुनौ।
मेरो बुवा आमा भाइ दिदी र दुईजना बहिनी उहाँहरूको परिवारै मासाचुसेटमा मेरो परिवारै उहाँहरू हुनुहुन्छ। लगभग 34 जनाको परिवार छ, आफन्तहरू सबै। म र मेरी श्रीमती यहाँ छौँ। अब ऊ बाहिर कि हो त्यही भएर म यहाँ बसिरहेको छु।
पुनर्वास भएका आफन्तहरूले शिविरमा रहेका तपाईँ जस्ता आफन्तहरूलाई सरसहयोग गर्ने कुरा कस्तो छ त्यो क्रम?
त्यो उहाँहरूले नै गरेर अहिलेसम्म यहाँ बसेको छ क्याम्पभित्र। नत्र भने त मेरो एकजनाको राशिनले दुईजनालाई धान्नै गाह्रो।
अहिलेसम्म तपाईँलाई कति पटक सहयोग गर्नुभयो? बुबा आमा दाजुभाइ दिदी बहिनी जो पुनर्वासमा गइसक्नु भएको छ, जो उहाँहरूले कति पटक सहयोग गर्नुभयो?
अनिश्चितै छ, उहाँहरूकै सहयोगमा अहिलेसम्म म बाँचेको छु भन्नुपर्छ, धेरै नै पटक। र उहाँहरूकै सहयोगले म अहिले यहाँ शिविरमा छु। नत्र भने अब शिविर छोडेर जान बाहिर गएर कमाउन पनि गाह्रो छ, किनभने एकजना मात्रै परिवार, वरिपरि सबै खाली छ, झुप्रो छोडेर हिँड्न पनि गाह्रो पर्छ। त्यसैले म बाहिर गएको छुइनँ र उहाँहरूकै सहयोगले म अहिलेसम्म यहाँ छु।
पठाइदिएको पैसाले के किन्नुभयो?
त्यस्तो कुनै चिनो भनेर मैले अहिलेसम्म किनेको छुइनँ। बस यही खाना, चामल, पानी, अब दाउरा, साग सब्जी, लता कपडा, अरू त्यस्तो खास चिनो सम्बन्धी मैले केही पनि त्यस्तो केहीहरू लिएको छुइनँ। खालि जीवनयापनको लागि मात्र म चलाइरहेको छु। त्यति त्यस्तो केही पनि छैन विशेष भनौँ न। अब मैले चिनोको नाममा केही पनि लिएको छुइनँ, तर मलाई चलाउनको निमित्त चाहिँ पुगिरहेको छ।
महिना पछि पठाइदिनुहुन्छ त्यसो भए?
महिना, दुई महिना, कहिले 4 महिना, त्यस्तै हो, आइ नै रहन्छ। कहिले महिनामा 2 पटक पनि आउन सक्छ, कहिले 3 महिनामा 1 पटक पनि आउन सक्छ। जति बेला खाँचो पर्छ त्यति बेला मलाई आइ नै रहन्छ।
कहाँबाट लिनुहुन्छ? यहाँ मनी ट्रान्सफरबाट कि ब्याङ्कबाट कि?
मनी ट्रान्सफरबाट।
सजिलो छ कि?
सजिलो धेरै सरल धेरै राम्रो धेरै सरल छ भनौँ न
आफन्तहरूले त्यसरी सहयोग नगर्ने भए त अप्ठ्यारो हुन्थ्यो होला कि
अप्ठ्यारो जहाँसम्म अप्ठ्यारो त भइ नै हाल्थ्यो नि किन उपाय नै हुने थिएन यहाँ रहनको निमित्त कुनै उपाय हुने थिएन र उहाँहरूकै सहयोगले गर्दा म यहाँ छु
खर्च गर्ने शीर्षकहरू के हुन्छन्
त्यस्तो कुनै योजनाहरू त हुँदैन तर कोही बेला चामल सकिन्छ कोही बेला दाउरा सकिन्छ कोही बेला कपडा हुँदैन कोही बेला के चाहिन्छ यस्तै उस्तैमा म चलाइरहेको छु कहिले काहीँ कोही जानै पर्यो भने उहाँहरूबाट केही माग भयो भने सामानहरू पठाइदिन्छु
के पठाइदिनु भएको छ यताबाट चाहिँ
अहिलेसम्ममा अब नेपाली सांस्कृतिक झल्किने कुनै पोते भयो यस्तै साडी टोपी दौरा सुरुवाल यस्तैहरू म पठाइरहेको छु पुस्तक भयो जस्तो चाहिने पुस्तकहरू भए उहाँ कुनै कार्यको निमित्त चाहिन्छ त्यस्तो पुस्तक धार्मिक पुस्तकहरू म यहाँबाट उहाँबाट मगाए अनुसार म पठाइ नै रहेको छु
आफन्तहरूलाई तपाईँको सन्देश के त
मेरो सन्देश त उहाँहरू जो हुनुहुन्छ ठिकै हुनुहुन्छ राम्रै हुनुहुन्छ फोनहरू भइरहेको छ अहिलेसम्म राम्रै छ अब उहाँहरूलाई मेरो तर्फबाट भन्नुपर्दाखेरि अब राम्रैसँग बसिरहनु होला म पनि समयमा आइओएम युएनएसिआरले प्रोसेस गरिदिएमा म पनि वहीँ आउनेछु उहाँहरूले चिन्ता नलिकन बसिदिनु होला सहयोग त उहाँहरूले गरिरहनु भएको छ भनिरहनु पर्दैन फोन गरिरहनुहुन्छ हप्ता दिन लाग्दैन हप्ता दिनभित्रैमा एकचोटि फोन गर्नुहुन्छ अथवा अहिले त म यतैबाट पनि गरिरहेको छु
मोबाइल आफ्नै छ नि
आफ्नै छ
त्यो पनि त आफन्तले पठाइदिएको पैसा
होइन उहाँहरू जानुभन्दा अगाडि नै मैले त्यो किनिसकेको थिएँ एउटा चाहिँ उहाँहरू गइकन पठाएरै किनेको हो एउटा चाहिँ मैसँग थियो दुईजनाको बिचमा दुईवटा मोबाइल छन् सजिलो भइरहेको छ
राति दिउँसो जतिखेर पनि
जति बेला पनि कुराकानी गर्न सकिन्छ राम्ररी सकिन्छ
तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम समृद्धिको यात्रा उज्यालो मल्टिमिडियाले तयार पारेको रेडियो कार्यक्रम समृद्धिको यात्रा हरेक शुक्रबार साँझ काठमाडौँ उपत्यकामा उज्यालो 90 नेटवर्क झापामा एफएम एचिट्युन्स 96.8 मेचीनगर कञ्चनजङ्घा एफएम 92.6 बिर्तामोड र सप्तरङ्गी एफएम 101.6 दमक तथा सुनसरीको सप्तकोशी एफएम 90 मेगाहर्जबाट एकसाथ प्रसारण हुन्छ कार्यक्रम समृद्धिको यात्रा इन्टरनेटमा www.unn.com.np प्रत्यक्ष र चाहेको बेलामा डाउनलोड गरेर पनि सुन्न सकिन्छ
झापा र मोरङका शरणार्थी शिविरभित्र र बाहिरका गाउँठाउँमा भइरहेको सामाजिक आर्थिक र सांस्कृतिक परिवर्तनको जानकारी दिएर तपाईँ यो कार्यक्रममा भाग लिन सक्नुहुन्छ तपाईँका इमेल पत्र तथा एसएमएसलाई पनि हामी स्वागत गर्छौ
चिठी लेख्नका लागि हाम्रो ठेगाना हो रेडियो कार्यक्रम समृद्धिको यात्रा पोस्ट बक्स नम्बर 6469 काठमाडौँ र हाम्रो इमेल ठेगाना हो info@unn.com.np
मोबाइलबाट एसएमएस गर्न एसवाई टाइप गरी आफूलाई मन लागेको कुरा लेखेर 5566 पठाउन पनि सकिन्छ
भूटानी शरणार्थी शिविरभित्र र बाहिर भइरहेका परिवर्तन र कार्यक्रम सुनेपछि तपाईँको मनमा लागेका कुरा सुन्न हामी तपाईँका चिठी इमेल र एसएमएसमा पर्खिरहनेछौ आउँदो शुक्रबार बेलुकी 6:30 बजे फेरि भेटौँला आजको समृद्धिको यात्राबाट गोपाल गुरागाई भीमसेन राजभाग शारदा देवकोटा गोपाल गर्तौला र म श्रीधर पौडेल विदा माग्छौ नमस्कार